أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم جی
کیا یہ کہنا صحیح ہے کہ جس طرح سے سائنٹیفکلی بہت ساری چیزیں ہوتی ہیں جن پہ تحقیق ہوئی ہوتی ہے اور وہ جب تک وہ اس کی حقیقت علم کے جسے کہتے ہیں نا کہ اس کا نتیجہ جب تک سامنے نہیں آتا اس کو ہم حقیقت کا نام دیتے ہیں
نہیں حقیقت سے ہماری مراد یہ نہیں ہے اور ہم اتنی کوئی گہرائی کی بھی بات میں بھی نہیں جا رہے یعنی ہمارے کہنے کا مطلب یہ ہے کہ جیسے مثال کے طور پر لوگوں کو یہ بات خود سمجھ میں آ رہی ہے کہ اچھے اخلاق جو ہیں اس سے زندگی بہتر ہوتی ہے اپنی بھی اور معاشرے کی بھی ٹھیک ہے السلام علیکم یہ اسی طریقے سے کہ اگر خدا نخواستہ معاشرے میں فحاشی اور بے حیائی رائج ہو جائے تو اس سے کسی کو فائدہ نہیں ہے مطلب یہ کہ تھوڑی سی ایک لذت شاید مل جائے لوگوں کو وقتی لذت مل جاتی ہو لیکن اوور آل چاہے خاندانی نظام ہو یا اپنی ذات ہو اس سے وہ نہیں تو یہ مطلب نہیں ہے جیسے کہ یہاں بھی ان معاشروں میں بھی سب کو پتہ ہے کہ شراب نوشی بری بات ہے تبھی یہ وہ اشتہار دیتے رہتے ہیں کہ یہ اور وہ اور وہ لیکن ہمارے مطلب کہنے کا مطلب یہ ہے کہ سمجھ میں تقریباً ہر ایک کیونکہ ہر ایک کے پاس خدا داد فطرت ہے ہر انسان کے پاس اللہ کی دیوی فطرت ہے جو اس کے لیے حق اور باطل کو روشن کرتی ہے آن اے جنرل اینڈ وائڈر اسکیل لیکن یہ انسان کا کمال نہیں ہے کہ آپ کہیں کہ ہاں مجھے سمجھ میں آ گیا ہے کہ یہ صحیح ہے یہ غلط ہے مطلب ڈیپر ریالٹیز کی تو بات ہی ہم نہیں کر رہے یہ بالکل سمپل سی ریالٹیز آف لائف ہیں جو ہر ایک کو سمجھ میں آ رہا ہوتا ہے کہ صحیح ہیں لیکن صرف سمجھنے سے انسان کا یا انسانی معاشرے کا مسئلہ حل نہیں ہوتا جو ہم بات کر رہے تھے حقیقت کا کھل جانا حقیقت کے کھل جانے کا مطلب یہ ہے کہ آپ کے دل پر ایک چیز جو ہے نا ایک ریئلٹی کی طرح روشن ہو جائے جیسے مثال میں بہت دفعہ دے چکا ہوں اور میرے خیال میں بہت پراپر مثال ہے کہ جیسے آپ اپنی اولاد سے جو تعلق رکھتے ہیں ٹھیک ہے وہ تعلق آپ کی سوچ اور فکر کا تعلق نہیں ہے یعنی اس پر ایسا تعلق نہیں ہے کہ جو آپ نے سوچا ہو یا جس پہ غور و فکر کی ہو اور اس کے بعد آپ کہیں ہاں مجھے یہ بات سمجھ میں آ گئی کہ اولاد سے محبت رکھنا بڑی اچھی بات ہوتی ہے تو اب میں محبت کر رہا ہوں ایسا کوئی نہیں ہے بلکہ ایک چیز ایسی ہے کہ جس کو آپ اپنے پورے دل و جان سے وہ چیز آپ کے اوپر روشن ہے ٹھیک ہے آپ اس کو ہٹا دیجئے اس سے آگے آئیے یعنی جیسے مثال کے طور پر انسانوں کے قلوب میں مال کی محبت جو ہے یہ کوئی سوچی سمجھی بات نہیں ہے یا کوئی دلیل اور برہان اور یہ سب چیزیں نہیں ہیں اس کے پیچھے ٹھیک ہے بلکہ ایک ایسی چیز ہے کہ جو ہمارے دل پر موجود ہے ایک حقیقت کے طور پر ایک ریالٹی ہے اب اس کو ہم مانیں نہ مانیں کچھ بھی کریں اور ہمیں فوراً اس کا پتہ چل جاتا ہے کہ جیسے ہی ہمیں مثال کے طور پر کسی مالی پروفٹ کی بات پتہ چلتی ہے تو ایک دم ہمارے چہرہ کھل اٹھتا ہے اور ایسی خوشی اور شادابی آ جاتی ہے اور جہاں ہمیں پتہ چلتا ہے کہ یہ کچھ نقصان ہو گیا مالی تو وہ فوراً ہی ہمارا حال برا ہو جاتا ہے یعنی خود بخود یہ سارے اثرات قائم ہوتے ہیں تو جو چیز انسان کے دل پر حقیقت کے طریقے سے روشن ہوتی ہے نا وہ خود بخود آپ پر اثر پیدا کرتی ہے اس کے لیے نہ آپ کو سوچنا پڑتا ہے نہ فکر کرنا پڑتی ہے نہ کچھ بھی نہیں کرنا پڑتی اور جس بات کے لیے بھی آپ کو سوچنا پڑتا ہے نا وہ سمجھ لیں وہ جعلی ہے بھی دیٹ از ناٹ یورس وہ آپ کا سرمایہ نہیں ہے وہ آپ کا مال نہیں ہے وہ آپ کے لیے اس کی کوئی ریئلٹی نہیں ہے جس کے بارے میں آپ کو سوچنا پڑتا ہے اگر خدا کے بارے میں آپ کو سوچنا پڑتا ہے کہ ہاں میرا کوئی خدا ہے جس کی مجھے عبادت کرنی چاہیے اس کا مطلب ہے نو کنیکشن نو ریلیشن یعنی ابھی تک ہماری خدا سے اتنی بھی ریلیشن شپ نہیں قائم ہوئی جتنی میری ریلیشن شپ میں اپنے مال اور اپنی اولاد سے بالکل صاف ستھرا مطلب ہے کیونکہ ان کے حوالے سے میرے اوپر جتنے بھی امپریشنز اور ریئیکشنز ہوتے ہیں سب اسپونٹینیس ہوتے ہیں اور انٹینس ہوتے ہیں ٹھیک ہے تو तो ये जो बात होती है ना, यानी कि जैसे मैंने आदाब सलात ने भी शुरू में इस बात को बहुत ज़्यादा जोर दे के बताने की कोशिश की थी कि नमाज में तवज्जो का मतलब आयात के मानी में सोचना नहीं है। नमाज में तवज्जो का मतलब यह है कि इंसान के नफ्स में एक ऐसी हालत पैदा हो नमाज के दौरान कि जो डिवाइन रियलिटीज़ हैं वो किसी न किसी लेवल पे उनको रिसीव कर सके, इसको कहते हैं नमाज में तवज्जो। नमाज में तवज्जो का मतलब ये हरगिज़ नहीं है कि मैं आयात में गौर फिक्र कर रहा हूँ या सूरह हम में गौर फिक्र, नहीं, बिल्कुल नहीं। ये तो हकीकतन तवज्जो हटाने वाली बात है। अगर उस हकीकी मारिफत के उनवान से देखा जाए तो ये तवज्जो हटाने वाला काम है।
ये एक लेवल उससे तो
हाँ ठीक है, हाँ सही है, यानी कि आप हम ये कह सकते हैं कि अभी हम रास्ते में हैं, सफर में हैं, ठीक है, सही है। तो ये जो एक बात है ना कि हमारा दीन अब जिसमें हमारे साथ जो सबसे बड़ी प्रॉब्लम आ रही है ना, वो यही आती है कि इमाम अली अलैहिस्सलाम फरमाते हैं कि अव्वलुद्दीन मारिफतुल्लाह। कुरान करीम बार 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 अकायद और तौहीद और इन सब चीज़ों पर अफला ताकिलून, अफला यतफक्करून, अफला यतदब्बरून, ये सब मुसलसल कुरान करीम कह रहा है। इन तमाम बातों को हमने बिल्कुल साइड में कर दिया, हमने इस बात को एज्यूम कर लिया कि मैं इतना बड़ा दीनदार बन के पैदा हुआ हूँ कि मुझे अब ना दीन में किसी ताकुल की ज़रूरत है, ना तफक्कुर की ज़रूरत है, ना तदब्बुर की ज़रूरत है, ना किसी मारिफत की ज़रूरत है। ये सब चीज़ें तो बाय बिल्ट मिल गई, मुझे मेरे जीन्स में ट्रांसफ़र हो गई क्योंकि मैं एक मुसलमान और एक शिया घराने में पैदा हो गया, ठीक है। अब मसला मेरा सिर्फ एक रह गया है कि वो जो दीन के रिचुअल्स हैं या जो तौर तरीक़े हैं जिनको आप शरीयत कहते हैं या जिनको हमें सिखाया गया कि ये शरी, बस उस पर अमल करना मेरा मसला रह गया है, बाकी वो सब चीज़ें तो हल हैं। जबकि असल बात ही यही है कि दीन और तौहीद और रसालत और कयामत और ये तमाम चीज़ें मारिफत, ये जेनेटिकली ट्रांसफ़र नहीं होती हैं। यानी जैसे इस तरीके से मिसाल के तौर पर कि मेरा स्किन कलर और मेरी हाइट और बेल्ट और ये सब चीज़ें मैंने अपने आबा और अजदाद से ली हैं, इस तरीके से दीन नहीं ट्रांसफ़र होता है। हम समझते हैं कि दीन भी ऐसे ही आगे चल रहा है, ऐसे नहीं होता। हर शख्स को अपना दीन खुद बनाना पड़ता है, ठीक है। जिस दिन हमको ये हकीकत समझ में आ जाएगी उस वक्त से हमारी अप्रोच ऑफ लाइफ बदल जाएगी बिल्कुल। हर एक को अपने दीन पर मेहनत करना है, हर एक को अपनी तौहीद पर मेहनत करना है। इससे फ़र्क नहीं पड़ रहा है कि मेरे वालिदैन कलमा पढ़ते थे, अगर पढ़ते थे तो आपको एक एडवांटेज मिल गया है कि आपको कुफर के ख़िलाफ़ मिसाल के तौर पर उतना ज़्यादा मुजाहिदा करने की ज़रूरत नहीं है, ये एक एडवांटेज है, ठीक है। लेकिन इसका मतलब ये नहीं है कि तौहीद बनी बनाई मिल गई किसी को या इमामत मिल गई, ये एक बात है। तो जब हम इन बुनियादी बातों को समझ के इस पर मेहनत करना शुरू करेंगे ना, तो फिर दीन को हम बतौर हकीकत वसूल करेंगे, ठीक है। यानी दीन जो हम ग्रैस्प करेंगे, एब्जॉर्ब करेंगे, वो एक रियलिटी के तौर पे करेंगे, ना कि एक रिचुअल के तौर पे, कि कोई चीज़ है जो हमारे ज़िंदगी में आ गई है, बस ठीक है, सही है, चल रही है गाड़ी। अभी ज़्यादातर लोगों का हाल ये है। और वही जो इमाम अली अलैहिस्सलाम के भी जुमले हैं, इमाम हुसैन अलैहिस्सलाम के भी जुमले हैं कि ज़्यादातर अफराद अबनाए दुनिया हैं, दुनिया के बेटे हैं। उन्होंने मतलब दीन जो है ना वो लफ्जी जबानी जमा खर्च है। जिन मिसाल के तौर पर जिन माशरों में नहीं है उनका कोई और रवैया है, वो पे चल रहा है। हमारा हमारा माशरा जो है, क्योंकि हमें बचपन से ये सिखा दिया गया है कि अगर ये नहीं करोगे तो जहन्नम में चले जाओगे, ये करोगे जन्नत में चले जाओगे, उसको हमने एक कस्टम के तौर पे कबूल कर लिया, हम उस ट्रैक पे चल रहे हैं। मतलब इन फैक्ट ना दीन उनके पास है और तकरीबन नहीं है, ना हमारे पास है। वो भी उसी रास्ते पे चले जा रहे हैं जो उनके वालिदैन ने बताया था और उनके माशरों ने उनको सिखाया, हम भी उसी रास्ते पे चले जा रहे हैं बगैर कुछ सोचे समझे गौर फिक्र कुछ डेवलप किए हुए। तो ये मतलब है, ठीक है, कि वो रियलिटी जो है ना, रियलिटी जब इंसान के ऊपर खुलती है तो आपके जात पर, आपकी नफ्स पर बराह रास्त असर पैदा करती है, यानी आप तड़प उठते हैं उस चीज की वजह से, ठीक है, यानी कि हर वो चीज जिसकी हकीकत आपके ऊपर रोशन है और खुल चुकी है वो आपको तड़पा देती है। ठीक, अच्छा, अब हम बात जो कर रहे थे, हमारी गुफ्तगू थी वही सूरह तलाक और सूरह मोमिन की आयतों के ज़ैल में, कि ज़िंदगी का मकसद क्या है, कि ताकि तुम अक़ल वाले हो जाओ, ताकि तुम इल्म वाले हो जाओ। और कौन से इल्म वाले हो जाओ, कि इस बात का इल्म हासिल कर लो कि अन्नल्लाह कद अहाता बिकुल्ले शैइन इल्मा, कि बेशक अल्लाह के इल्म ने हर शय को घेर लिया, ये वाले इस चीज़ के आलिम हो जाओ, यानी ये हकीकत तुम पर खुल जाए। और उसके बाद नंबर टू, कि तुम अक़ल तक पहुंच जाओ। तो इल्म के हवाले से हमने काफ़ी गुफ्तगू की, काफ़ी बातें आपके सामने रखी, और उसमें हमारा जो बुनियादी पहलू था वो क्या था, कि इल्म को की मुख्तलिफ जिहात हैं, इल्म के मुख्तलिफ डायरेक्शंस हैं, लेकिन इल्म कभी भी इंफॉर्मेशन के डेटाबेस को नहीं कहते हैं, बल्कि इल्म ही यानी एक हकीकत के रोशन होने का नाम है नफ्स पर। लेकिन हकीकत का रोशन हो जाना नफ्स पर इंसान को निजात दिलाने का जामिन या गारंटर नहीं है। निजात कब इंसान को मिलती है, जब इंसान इल्म हासिल करने के बाद यानी हकीकत के रोशन होने के बाद अपने इल्म की राह को तय करे और अपने इल्म पर अमल करे। तो वो सूरह अनकबूत की आयत आपको याद होगी कि जिसमें जहाँ खुदा ने मकड़ी की मिसाल दी है, तो उसके बाद कहा है कि कज़ालिका नज़्रिबु लिन्नास, यानी कि ये मिसालें हैं जिनको हम इंसानों के लिए बयान करते हैं, लेकिन वमा याक़िलुहा इल्लल आलिमून, लेकिन इनसे आकिल नहीं होते मगर जो आलिम है। ठीक है, तो यानी इंसान के लिए पहली मंजिल क्या है, कि आलिम बने, उसके बाद अपने इल्म पर अमल करें ताकि आकिल हो जाए। तो हमारे लिए यानी कि ज़िंदगी के जो वो हैं मकासद, अस्सलाम वालेकुम, ज़िंदगी के जो मकसद है वो क्या है, आलिम होना और आकिल होना। मैं अब आपसे यहाँ रुक के एक सवाल करना चाहता हूँ कि आप लोग बिल्कुल सही सही बताएं कि इस नतीजे से आप एग्री करते हैं कि नहीं करते, क्योंकि हमारे जो नॉर्मल बात है वो ये है कि हमें हमेशा कहा जाता है आप ये अमल करें, ये अमल करें, ये अमल करें, इससे आप जन्नत में चले जाएंगे। लेकिन ये आलिम और आकिल होने वाली जो बात है और मेन रिक्वायरमेंट और जो मेन डेस्टिनेशन है, ये बात आप हजम कर पा रहे हैं, डाइजेस्ट कर पा रहे हैं कि नहीं, और इसको एज अ गोल लेके लाइफ में चलने के लिए तैयार हैं या नहीं। अगर इसमें कोई भी इश्काल है, यानी मैं कह रहा हूँ बिल्कुल दिल की बात करें, कि आप कहें नहीं मैं ऐसे एग्री नहीं कर पा रहा, मुझे वही समझ में आ रहा है कि हमें मिसाल के तौर पर यह अमल करना चाहिए या इस रास्ते पे चलना चाहिए, ये इतना ज़्यादा, या ये कि आलिम और आकिल वाली बात ही नहीं समझ में आ रही कि आलिम क्या हो जाए। और ये बहुत अच्छी बात है और ये बहुत मजबूत बात है, क्योंकि जो भी सही चीज होती है ना वो आपको हमेशा नतीजा देगी, यानी ऐसा मुमकिन नहीं है जो ये है कि ये कोई बात ही नहीं है कि आप कहेंगे हाँ ये हुए चला जा रहा है लेकिन नतीजा आएगा मरने के बाद। ठीक है, ऐसा नहीं है, नतीजा हर चीज का नकद है, इस बात को हमेशा ज़हन में रखें कि नतीजा ज़िंदगी में हर चीज़ का नकद है, सही चीज़ का सही नतीजा, गलत चीज़ का गलत नतीजा, और फौरन हाथ में आता है। ठीक है, इसके लिए खुदा ने कभी कहीं ये नहीं कहा है कि तुम जाओ और मरने का इंतज़ार करो। फील की नज़र वो तो आपकी ज़िंदगी उस हिसाब से उसमें बिल्कुल सामने आ जाती, ये बहुत मजबूत बात है। जी,
बाद में आलिम और आकिल, ये जो है ये मतलब दी नहीं गई है, ये हासिल कर ली।
बिल्कुल, इन्हें हासिल तो करना है, यही तो, ये तो मेन पॉइंट है कि ये कोई भी बन बना के नहीं पैदा होता, इवन मोमिन भी बना बनाए नहीं पैदा होता। ईमान, यकीन, तकवा सब हासिल करने वाली सिफात है। बिल्कुल, आप टॉपिक बदल रहे हैं क्योंकि मेराज वाली बात जो है ना वो बिल्कुल एक जुदागाना, चलें उस पर हम आखिर में बात कर लेंगे। बिल्कुल सही, बिल्कुल सही, बिल्कुल सही। नहीं तो ये बात मैं आपके मुंह से सुनना चाह रहा हूँ ना यानी इसका मतलब यही ना कि अल्हम्दुलिल्लाह आप मेन पॉइंट पिक कर रहे हैं कि अमल की तरगीब अलग से दिलाना बेमाना है, अमल की तरगीब अलग से दिलाना बेमाना है, ठीक है, उसकी कोई मानवियत नहीं, कोई हैसियत नहीं है। और अगर इंसान ऐसे अमाल करता भी रहेगा पूरी जिंदगी तो उसका नतीजा नहीं आएगा कुछ भी, वो मीनिंगलेस है।
लेकिन उसमें आप ये नहीं कह सकते कि अपने नफ्स को आमादा करने के लिए वो अमल अंजाम दे रहे हैं ताकि जब वो भी
उस वक्त फायदा देगा जब आप इल्म और अकल की राह पे होंगे, यानी जब इंसान इल्म और अकल, सबसे पहले तो ये कि आप इसको एक्सेप्ट करें कि रास्ता ये है, ठीक है, उसको एक्सेप्ट करने के बाद आप दो चार कदम उठाएं, ठीक है, शुरू में तो इंसान नहीं कोई कमाल हासिल कर लेता, तो शुरू में आप जब उस रास्ते पे होंगे तो आपको अपने ऊपर दबाव डालना पड़ेगा, लेकिन वो दबाव उस मेन कंसेप्ट के अम्ब्रेला में, ये नहीं है कि ऊपर से खाना खाली है, फाउंडेशन कुछ नहीं है और आप जबरदस्ती अमल किए चले आ रहे हैं, वो एक बिल्कुल अलग बात है। यानी कि हमें पता है कि असल कदर ये है, असल वैल्यू ये है, मुझे यहां तक आना है और इस जगह तक आने के लिए मुझे जाहिर अमल भी चाहिए, लेकिन क्योंकि मेरे अंदर अभी मारिफत मजबूत नहीं है तो मेरा दिल नहीं चाह रहा उस तरीके से अमल करने का, लेकिन मुझे ये बात समझ में आ रही है कि रास्ता ये है तो मैं अपने ऊपर अमल पे दबाव डालूंगा, ये दबाव डालना फायदेमंद है। अगर ये मारिफत के साथ है, अगर ये उस राह को समझते हुए, तब फायदेमंद है।
यहाँ ये कहना सही होगा कि इल्म की रोशनी में अकल को इस्तेमाल करके अगर आप रास्ते में चलें तो ट्रांसफॉर्मेशन,
हाँ, लेकिन ये अकल की तारीफ, जब हम आज अकल की तारीफ पे आना चाह रहे हैं ना, यानी कि हमने इसीलिए इल्म पर इतनी मेहनत की थी कि ताकि इल्म के प्रोज एंड कॉन्स आपको समझ में आ जाए कि इल्म बोलते किसको हैं, ठीक है, इल्म का मतलब जो है खाली किसी चीज का जानना नहीं है, इंफॉर्मेशन नहीं है, बल्कि इवन हमारी जबान में जो नॉलेज का लफ्ज इस्तेमाल किया जाता है वो भी इल्म को डिफाइन नहीं करता। और आपको याद है मैंने आपको तीन आयतें बताई थी, एक सूरह फातिर की बताई थी, इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा, और उसका सियाक आपको बताया था कि जिसमें नेचुरल वर्ल्ड की बात की गई है, यानी जब इंसान जिंदगी में गौर फिक्र करता है एक जहत इल्म की वो है, आयात आफाकी इलाही में गौर फिक्र करना, और जब इंसान आयात आफाकी में गौर फिक्र करता है तो उसका नतीजा क्या होता है, खशियत कल्बी, दिल झुकते हैं खुदा की बारगाह में, खुदा की अजमत के सामने, ठीक है। दूसरा तरीका क्या है जो सूरह अनकबूत की आयत में आया है कि वमा याकिलुहा इल्लल आलिमून, कि खुदा ने बहुत सारी मिसालें तुम्हारे इर्द गिर्द रखी हैं, तमसीलात रखी हैं, यानी हिदायत की बातें रखी हैं, कि जैसे वो बहुत बचपन में भी आपके और हमारे कोर्स के अंदर बुक होगी ना, कौन था, किंग ब्रूस ऑफ स्कॉटलैंड, जिसने एक चूंटी को जो शिकस्त खा के किसी जगह पर बैठा हुआ था छुप के, तो वहां पर एक चूंटी थी जो एक दाना लेके जा रही थी दीवार पर, और उसने गिना के 30-35 मरतबा गिरी और उसके बाद वो दीवार पर चढ़ने में कामयाब हो गई, ठीक है। तो यानी इसका मतलब है कि ये जिंदगी के अंदर इर्द गिर्द ऐसी बहुत सारी मिसालें हैं, अगर आप अपनी आँखों को खुला रखें, अपने दिमाग के दरवाज़ों को ओपन रखें, तो जैसे वो मल्ला सदरा की मूवी में भी, मुझे नहीं पता कि वाकई नहीं उनका जुमला है या नहीं, मूवी में है ये जुमला कि खुदा बंदे से हर दिन मुख्तलिफ लुगात और मुख्तलिफ जबानों में हम कलाम होता है। यानी जितना भी है कि जो भी आपसे बात कर रहा है ना, वो किसी न किसी तरीके से खुदा की तरफ से कोई पैगाम है जो आप तक आ रहा है, अगर आप उसको डिकोड करने के काबिल हैं। एक इल्म की राह ये, एक आलिम होने की राह ये, तमसीलात, मिसालें, इबरतें, ठीक है। एक इल्म की राह क्या है, इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा, खुद जिंदगी, जिंदगी का निज़ाम, स्ट्रक्चर, एक आलिम होने का रास्ता ये है। एक आलिम होने का रास्ता ये है कि आप जिंदगी में मौजूद जो वाकयात, इबरतें, मिसालें हैं, उनसे इंसान आलिम बनता है। तीसरा तरीका जो इन सबसे ज्यादा पावरफुल है वो क्या है, इत्तकुल्ला युअल्लिमुकुमुल्लाह, कि अगर तुम तकवा इलाही इख्तियार करोगे तो ये तकवा खुद तुम्हारे सामने से बहुत सारे पर्दों को हटा देगा। आलिम होना पर्दे ही हटना तो है हकीकतन, आलिम होना रटना थोड़ी है इस्तलाहत का। तो तकवा की वजह से, तकवा इलाही की वजह से बहुत सारे पर्दे तुम्हारे रास्ते से हटेंगे, ये उससे बालातर है उन इल्म। तो ये है इल्म, बात वाज़े हो रही है। और ये मैं कह रहा था कि इन तमाम बातों को समझने के बाद हमें अपने आप को परखना है कि हम किस जगह पर इल्म हासिल कर रहे हैं। क्या आयात आफाकी से इल्म हमें नसीब हो रहा है, जिंदगी की मिसालों और हिकमतों वाला इल्म हमको मिल रहा है? और इल्म का मतलब क्या है कि आपकी ज़ात इनलाइटेंड होती चली जा रही है, आपकी ज़ात रोशन होती चली जा रही है, ये आपका आलिम होना है, ठीक है। उसके बाद मैंने आपके सामने हदीसें पढ़ी थी, हदीस याद है आपको, हदीस अल्लामा वाली हदीस कि जिसमें रसूल के सामने लोगों ने कहा था कि ये अल्लामा है, तो आपने फरमाया था कि इस किस्म का जो इल्म है इससे जाहिल होने का कोई नुकसान नहीं है, इसको जानने का कोई फ़ायदा नहीं है। जहाँ लगे ये उस दौर के लोगों के लिए बड़ा, यानी जैसे मिसाल के तौर पर कि आजकल के दौर में कोई साहब आए और कहें कि मैं जितने भी स्टॉक एक्सचेंज है सबका आलिम हूँ, सारी कंपनियों के हालात जानता हूँ, जितनी भी ट्रेडिंग हो रही है सब जानता हूँ, तो हम बड़े शौक से बैठ जाएंगे उनके पास, ठीक है ना। तो ये उस ज़माने के दौर में जो अनसाब व अशराफ अरब के आलिम थे, सारे कबीलों की पूरी पेडिग्री नस्ल को जानते थे, उनके लिए वो बड़े कीमती आलिम थे। तो हर दौर में नौयत बदल जाती है, लेकिन रसूल खुदा ने फरमाया कि ये सब फजूल है, ये ना एक्स्ट्रा है, इसकी कोई हैसियत नहीं। तो क्या आपने फरमाया था कि इन्नमल इल्मु थलाथतुन, इल्म तीन चीज़ें, आयतुन मुहकमतुन औ फरीदतुन आदिलतुन औ सुन्नतुन क़ाइमतुन। आयात मुहकमात यानि तौहीद, आखिरत, जितनी भी चीज़ें खुदाई हैं वो आयात मुहकमात हैं। फरीदतुन आदिलतुन, मुख्तसरन वो क्या है, वो तमाम फराइज जो इंसान पर बतौर फ़र्ज़ लागू होते हैं और जिनकी बुनियाद अदल पर है, यानि अखलाक हसना। अखलाक हसना क्या है, इसका इल्म हासिल करना वाजिब है। और सुन्नतुन क़ाइमतुन यानि ज़िंदगी गुजारने के वो तरीक़े जो इस्टेब्लिश्ड हैं और वो अच्छी सुन्नतों से समझ में आते हैं, ठीक है। इन तीन चीज़ों का इल्म हासिल करना वाजिब है। इल्म तीन चीज़ों में है, वमा खलाहुन्ना फहुवा फ़ज़लुन, और जो इनसे खाली है वो एक्स्ट्रा है, मुफीद भी हो सकता है नहीं भी हो सकता है ना। जैसे मिसाल के तौर पर इंजीनियरिंग, मेडिसिन, फला फला फला, मुफीद है, अच्छा है, लेकिन ये आप नहीं कह सकते कि अगर आपको ये नहीं पता चला तो आपकी ज़िंदगी ख़राब हो जाएगी, ये नहीं कह सकते आप। लेकिन अगर इन तीन में से कोई चीज़ आपके ऊपर, उसका इल्म आपके पास नहीं है, तो ज़िंदगी ख़राब हो जाएगी। आयात मुहकमात का इल्म नहीं है, फ़राइज़ मबनी पर अदल का इल्म नहीं है, सुन्नत कायमा का इल्म नहीं है, ठीक। तो ये इल्म की बात आ गई। फिर हमने उस हदीस की बात की थी कि इल्म हासिल करने वाले तीन किस्म के होते हैं। एक किस्म के लोग कौन से होते हैं? जो खाली रियाकारी और फरेबदेही के लिए इल्म हासिल करते हैं। एक किस्म के लोग वो होते हैं जो अपनी शोहरत और दूसरों पर अपनी इज्जत और धाक बिठाने के लिए इल्म हासिल करते हैं। और एक किस्म के लोग वो होते हैं लिल फिक्ह वल अक्ल, इल्म के पीछे इसलिए जाते हैं कि फकीह और आकिल हो जाएं। तो यहां से भी हमको ये बात समझ में आ रही है, यह हदीस बिल्कुल अलाइंड है आयत कुरानी से कि इल्म के बाद अकल का मरहला आता है। ठीक है, यानी अकल का मरहला इल्म के बाद और इल्म के जरिए से आता है। तो अब ये जो बातें हैं ये हमें खुद बता रही हैं, क्या बता रही हैं कि मासूम की नज़र में, कुरान की नज़र में अक़ल के माना कुछ और हैं। या अगर वो हमारे जो जनरल अक़ल के माना हैं जिसको हम थिंकिंग और पॉन्डरिंग और एनालाइजिंग से रिलेट करते हैं, अगर वो उसको टोटली रिजेक्ट नहीं भी करते लेकिन उसके बावजूद वो हमें अक़ल के ज़रिए से एक नई जगह पे पहुंचाना चाह रहे हैं। ठीक है, बात वाजह हो रही है कि ये खुद जो आयत है कि इल्म के बाद अकल है, हदीस है कि कुछ यानी जो वाकयन जिनके इल्म जिनके तालिब इल्म होने को खुदा कबूल करता है वो तालिब इल्म ऐसे हैं कि मलाइका उनके लिए अपने पर बिछाते हैं, उनको अपने परों पर लेके चलते हैं। वो कौन से तालिबान इल्म हैं? लिल फिक्ह वल अक्ल। और यहाँ पर फिक्ह का क्या माना है? गहराई में उतरना, एक चीज की वाकयन हकीकत को जानना। ठीक है, क्योंकि हमें यह बात बहुत अच्छे तरीके से पता है, ये भी आयात मुहकमात में से यानी जिंदगी की जिंदगी के लेसन में से कि जाहिर और ऑब्वियस में कभी भी हकीकत नहीं होती, सतह पर कभी भी मोती और जवाहरात नहीं पाए जाते, है या नहीं? यानी कि जब भी आपको कीमती चीज लेना होती है तो कीमती चीज पाने के लिए आपको गहराई में ही उतरना पड़ता है, चाहे वो खुश्की की गहराई हो या समंदर की गहराई हो। ठीक है, तो ये फिक्ह के माना क्या है कि वो सतही लोग नहीं है, यानी इल्म की सतह पे नहीं फ्लोट कर रहे होते उलूम की, बल्कि उनकी डेप्थ में जाते हैं और उससे अक्ल हासिल करते हैं। ठीक है, तो मैं उम्मीद करता हूँ कि इल्म के हवाले से बात काफ़ी हद तक क्लियर हो रही है आयतों से भी और अहादीस को उसके साथ मिला के। अब हम जो अब बात करना चाह रहे हैं वो अक्ल के हवाले से बात करना चाह रहे हैं। ठीक है, कि अक्ल के मानों को भी समझ जाए। इल्म क्लियर हो गया ना आपको? सही है ना, यानी इल्म किताबें पढ़ने का नाम नहीं है, इल्म दर्स व बहस का नाम नहीं है, अगरचे कि ये चीज़ें आपको मदद दे सकती हैं, दे सकती हैं, ज़रूरी नहीं कि मदद दें, मदद दे सकती हैं आलिम होने में, मुतालिया या दर्स व तदरीस बहस मुबाहसा, लेकिन ख़ुद इमाम अलैहिस्सलाम ने फरमाया कि इल्म कहीं किसी के पास आने जाने से नहीं मिलता है, बल्कि इल्म एक नूर है कि खुदा जिस कल्ब को उसके काबिल देखता है वो नूर उसमें रख देता है। ठीक, तो उसके तरीके भी हमने आपको समझा दिए कि तरीके क्या हैं, फिर दोहरा लें, आयात आफाकी जिंदगी में गौर फिक्र, अपने इर्द गिर्द जो आपकी इंसानी जिंदगी है उसमें मौजूद तमसीलात और हिकमतें। ठीक, यानी जैसे मिसाल के तौर पर कुरान ने कितनी मिसालें हमको बताई हैं, एक मिसाल जो दुनिया की ज़िंदगी पर कितनी बेहतरीन पूरी उतरती है जो सूरह हदीद की आयत 20 में ही है कि इसको तो किसान ने बीज बोया, उगी, उसके बाद परवान चढ़ी, अपने जौबन पे आ गई, लहलाने लगी, जो बोने वाला था उगाने वाला वो खुशी से फूले नहीं समा रहा है, उसको देख के फिर जर्द पड़ना शुरू हुई, झुक गई, चूर चूर होके बिखर गई। ठीक है, अब ये बेहतरीन मिसाल है, पूरी दुनिया की ज़िंदगी आपको समझ में आ जाती है, और तकरीबन इसमें पांच छह जो ज़िंदगी की लाइफ की स्टेजेस है ना वो भी आप इस पर इम्प्लीमेंट कर सकते हैं कि ये मेरी स्टेज है कि जब अभी फसल हरी है अब जर्द होना शुरू हो गई, अब बिखरना शुरू हो गई, तो ये तमसीलात हैं, यानी आप इस पर गौर करेंगे ना, ये अपने इर्द गिर्द जितनी भी हिकमतें और मिसालें हैं, तो आपको एक इल्म के सोर्स की है। और अगर मिसाल के तौर पर, अगर मिसाल के तौर पर, अब इस बात पर आप बताएं कि इससे आप इत्तेफाक करते हैं इख्तलाफ करते हैं, अगर किताबें पढ़ना और दर्स और मुतालिया इल्म हासिल करने का मोस्ट पावरफुल और इफेक्टिव जरिया होता, तो खुदा अपनी हर हुज्जत को इन दो तरीकों से दूर नहीं रखता। इस पर कभी आपने गौर किया? यानी खुदा ने अपनी किसी हुज्जत को इन दो रास्तों से इल्म नहीं दिया है। अल्लाह के किसी पैगंबर ने किताबें पढ़ के नबूवत नहीं सीखी है, ना किसी के साथ दर्स और तदरीस और मुबाहसे से इस इल्म को हासिल किया। इसका मतलब यह है कि ये इल्म हासिल करने के सबसे कमजोर तरीके हैं, और इंसान को हकीकी इल्म के रास्ते से सबसे ज्यादा दूर करते हैं। यानी ये हमारी किताबें और मदरसे ही हैं जो हमें इल्म के रास्ते और अकल के रास्ते से हटाते हैं। और काफी सारे साइंटिस्ट ऐसे हैं कि जिन्होंने ये बात कही है, यानी इल्म का सबसे बड़ा दुश्मन स्कूल कॉलेज को करार दिया उन्होंने और उसके सिस्टम को करार दिया। ठीक है, तो इससे हमेशा इस बात को जहन में रखिएगा कि ये वाली जो बात है ना कि हम कहते हैं खाली इल्म इल्म इल्म, ये नहीं है। और जब खुदा कह रहा है इत्तकुल्लाह युअल्लिमुकुमुल्लाह, ये बहुत पावरफुल तरीका है आलिम होने का और हकायक के रोशन होने का और उस मेयार बुलंद होने का। ठीक, मैं उसको डिनाई नहीं कर रहा हूँ, मैं कह रहा हूँ कि ये तरीके हुसूल इल्म में सबसे कमज़ोर तरीके हैं, और हमें इस बात को, यानी जो भी तालिबे इल्म है उसे इस ये रियलाइजेशन होनी चाहिए, ताकि वो जल्द अज जल्द अपने आप को यहाँ से निकाल कर मानवी इल्म की हुसूल की राहों पर ला सके, यानि उन चैनल से कनेक्ट हो सके कि जिन चैनल से खुदा की तरफ से बसूरत नूर इल्म आ रहा है। ये मतलब है इस बात का। हर किस्म का जो भी है कि जैसे कुरान है, कुरान के अल्फाज हैं, ठीक है, लेकिन कुरान के अल्फाज की हदों से निकल के कुरान की नूरानियत के जाना, उसमें जाना जरूरी है कि उसमें उन्होंने, जैसे आयतुल्लाह जवादी आमली ने बहुत अच्छा इस बात को बयान किया, बाज़ औक़ात जब उनके दुरूस में ना इस किस्म की बायस आते हैं तो बहुत ही सुरूर आता है, खुद आयत कुरानी के ही जरिए से, वाअ्तसिमू बिहब्लिल्लाह जमीअ, के अल्लाह की रस्सी से मजबूती से मुत्तसिल हो जाओ, कनेक्ट हो जाओ, एहतसाम यानी कनेक्ट हो जाओ उससे। उन्होंने कहा कि ये जो रस्सी है और हबलुल्लाह है, ये बजात खुद किस बात को बताती है कि ये रस्सी वो नहीं है कि जिसको खुदा ने ज़मीन पर डाल दिया है, ये रस्सी वो है जिसको खुदा ने ज़मीन पर लटकाया है। ठीक है, मैंने ये नहीं कि रस्सी उठाई और डाल दी तो उसमें कोई सेंस नहीं है उसको पकड़ने और थामने का, फायदा नहीं है। ये रस्सी वो है कि जिसको खुदा ने लटकाया है। अच्छा, लटकाया है तो लटकाने का मतलब ये था ना कि ऊपर से भी तो किसी ने पकड़ा हुआ होगा ना, तो ये हबल कौन सी है? हबलुल्लाह है, तो इसका दूसरा सिरा किसके हाथ में? खुदा के हाथ में। यानी ये रस्सी कहां से लटकाई गई है? अर्श से लटकाई गई है, ये कुरान, ये कुरान हबलुल्लाह है जिसका एक सिरा किसके हाथ में? अर रहमान व अल अर्श इस्तवा, उस रहमान के हाथ में जो अर्श पर है। ये सिरा, दूसरा सिरा हमारे हाथ में दिया है। ठीक है, अब उन्होंने कहा कि इसकी हद क्या है, इस कुरान की हद क्या है? इसकी वो हद जो हमारे पास है यानी जमीन के लेवल पर है वो बिलिसान अरबी मुबीन है, यानी हमने इसको किस तरीके से नाजिल किया, अरबी मुबीन यानी एक ऐसी अरबी में नाजिल किया, एक अरबी, अरबी भी नहीं, कुरान उसको क्या कह रहा है, अरबी मुबीन। तो अरबी मुबीन का क्या मतलब हुआ, यानी एक ऐसी अरबिक, एक ऐसी लैंग्वेज जिसमें कोई वो नहीं है, एम्बिग्यूटी नहीं है, कोई कंफ्यूजन नहीं है। यानी आप अगर इस बात पे गौर करें ना तो आपको एक बड़ी अजीब बात पता चलेगी कि हम लोग जो कहते हैं ना कि अरबी में ये है और वो है और बड़ी खूबियां हैं, आजकल की आप अरबी जाके सुने जो लोग बोलते हैं कुछ भी नहीं है। यानी ये कुरान की लैंग्वेज है, कुरान की लैंग्वेज है जो इस कदर ब्यूटीफुल है, ठीक है, ये कुरान की अरबी है, यानी कुरान ने अरबी जबान को जिस तरीके से इस्तेमाल किया है वो एक कमाल है। ये नहीं है कि हर ये पहला दूसरा तीसरा अरब जो जबान बोल रहा है वो ये बाकमाल है, पहले तो इस बात को समझे। तो सूरह ज़ुख़रुफ़ के बिगिनिंग में ये बड़ा ज़बरदस्त समझाया खुदा ने, इन्ना जअलनाहु कुरआनन अरबियन, बेशक हमने इसको करार दिया है कुरान अरबी। तो ये कुरान अरबी क्या है, ये उस रस्सी का वो सिरा है जो मेरे पास है, ठीक, हमारे हाथ में कुरान अरबी बिलिसानिन अरबी मुबीन। लेकिन क्या बात यहीं तक है, ये हमने कुरान तुम्हारे पास क्यों दिया, लअल्लकुम ताकिलून, इसको अरबी जबान में क्यों रखा, इस उम्मीद के साथ कि तुम क्या हो जाओगे, आकिल हो जाओगे। अब वही बात आ गई कि इस पूरे यानी खुदा की तरफ से इस पूरे निजाम को बनाने का मकसद क्या है, कि हम क्या बन जाएं, आकिल बन जाएं, ठीक, यानी कुरान को इस तरीके से एक काबिल फहम जबान में हमारे हाथ में देने का मकसद क्या है, कि हम क्या बन जाएं, आकिल बन जाएं, ठीक है। और क्योंकि इसमें हमारा इख्तियार रखा गया है इसलिए लाअल्लाह है, ना कि इल्म खुदा, यानी खुदा अपने इल्म के लिए नहीं कह रहा है कि खुदा के नज़दीक को यह कोई पॉसिबिलिटी है, खुदा को अपने इल्म से पता है कि कौन आकिल होगा या कौन नहीं होगा, लेकिन हमारे लिए ये तो बहुत सादा सी बात है, इसके बगैर तो आप उसकी डेप्थ तक नहीं पहुंच सकते,
लैंग्वेज को सीखना।
हाँ, लैंग्वेज भी है और उसके अलावा आपका उन वर्ड्स पर तवज्जो करना जरूरी है, ठीक है, उन वर्ड्स पे। अच्छा, अब बात इससे भी आगे गई, वह इन नहू, और ये जो नाजिल हुआ ये क्या है, फी उम्मिल किताब, यानी ये जो किताब तुम्हारे पास है, देर इज अ मदर ऑफ ऑल बुक्स, ये बेशक कहां पर पाया जाता है, उम्मिल किताब में, किताब की मां में, मां यानी उसकी असल, तजल्ली है उसकी, वो किताब कहां है, उम्मे किताब कहां है, लदाइना, हमारी बारगाह में, यानी वो दूसरा सिरा कहां पर है, ये लदाइना यानी अर्श खुदा, ये लदाइना, तो इस डोर का, इस रस्सी का एक सिरा कहां पर है, लदाइना, दूसरा सिरा कहां पर है, हमारे हाथ में, बिलसानिन अरबी मुबीन। और हम कौन है, लअलियुन हकीम, अलियु हकीम, बात वाजे हो रही। तो अब ये है पूरा सिलसिला नाकिल होने का, ये कुरान है। तो अब आप अगर अरबी मुबीन से शुरू करेंगे तो आप क्या होते चले जाएंगे, अकल की राह पर आप होंगे, और आप इस रस्सी पर ऊपर 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 ऊपर, और ये रस्सी कहां तक जा रही है, अर्श तक जा रही है। इस बात को कहां डेमोन्स्ट्रेट किया गया, इस रस्ते को, मेराज पे, जो इस हबलुल्लाहिल मतीन को तय कर ले इस राह को, तो कहां तक पहुंच सकता है, अर्श तक पहुंच सकता है। یہ ہے قرآن، ٹھیک ہے، یہ قرآن ہے جو میرے اور آپ کے ہاتھ میں. اور اس سے بھی، اس آیت سے بھی ہم کو یہ بات سمجھ میں آ رہی ہے کہ مقصد کیا ہے، تعقلون. اور اگر مجھے یاد آ رہا ہے تو سورہ یوسف کی بگننگ میں بھی یہی آئے جملہ ہے، انا انزلناہ قرآنا عربیا لعلکم تعقلون، ہم نے قرآن کو عربی میں نازل کیا. نازل خود تجلی بتا رہا ہے کہ جو چیز نازل ہوتی ہے وہ یا تجلی ہے یا تجافہ ہے. تو قرآن عربی تجلی ہے اس حقیقت کی جو عرش پر موجود ہے، خدا کی بارگاہ میں ہے، خدا کی پریزنس میں ہے، علی و حکیم کی بارگاہ میں. کس لیے؟ تاکہ تم عاقل ہو جاؤ. تو اب آپ عاقل ہونے کی امپورٹنس سمجھ رہے ہیں، یعنی اس کی اتنی بڑی امپورٹنس ہے کہ خدا نزول قرآن کا مقصد کیا قرار دے رہا ہے؟ عاقل ہونا. جس طریقے سے خدا نے روزے کے واجب ہونے کا مقصد کیا قرار دیا تھا؟ لعلکم تتقون. تو قرآن کے نازل کرنے کا مقصد کیا ہے؟ لعلکم تعقلون. حبل اللہ کے لٹکانے کا مقصد کیا ہے؟ لعلکم تعقلون. تو اب یہاں سے ہمارے لیے جو ہے نا ایک تھوڑی پرابلم آ گئی. وہ پرابلم یہ آ گئی کہ ہم تو عقل کے معنی سمجھ رہے تھے کہ یہ وزڈم اور تھاٹ اور یہ سب باتیں، تو یہ کیا خدا یہ کہنا چاہ رہا ہے؟ تو ایسے تو عقل والے لوگ بہت ہیں. نہیں، عربی بولنے والے کے علاوہ وہ عقل والے لوگ کہ جو بہت زیادہ تھاٹ اور اس میں اور اس میں ان ساری چیزوں میں مضبوط ہیں، فکر میں اور دلیل میں اور برہان میں. ان تو یعنی کہ کیا خدا کہنا چاہ رہا ہے کہ ہر ایک فلسفی بن جاؤ، ہر ایک فلاسفر بن جائے، کیونکہ فلاسفر ہی سب سے زیادہ اس عقل پہ زور دیتے ہیں، انہی کے نظر میں انسان کا کمال یہ عقل برہانی ہے، ریزننگ والی عقل. فلاسفرس یعنی خدا سب سارے انسانوں کو اس لیے پیدا کیا ہے کہ سب فلاسفر ہو جائیں. تو اب ہمیں جو ہے نا پھر عقل کے معنی کو ایکسپلور کرنا پڑے گا، ٹھیک ہے؟ تو انشاءاللہ خدا نے موقع دیا تو، کیونکہ یہ بھی اتنا چھوٹا ٹاپک نہیں ہے، عقل کو سمجھنا یا عقل کو ایکسپلور کرنا یہ بھی اتنا چھوٹا ٹاپک نہیں ہے. تو میں آپ کو انشاءاللہ قرآن کریم سے کچھ آیتیں اور پھر ایک حدیث ہے جو بہت ہی زبردست ہے اس بارے میں نا، کیونکہ الحمدللہ ائمہ علیہ السلام کی ہدایات کے سائے میں ہمارے علماء کو یہ والی بات شروع سے سمجھ میں آئی ہوئی ہے، ٹھیک ہے، الحمدللہ. جبکہ اہل سنت کے پاس یہ کنسیپٹ نہیں ہے عقل وقل والا، وہ خالی وہی عمل کے اس پر ہیں. لیکن ائمہ علیہ السلام کی ہدایات کے پیش نظر ہمارے علماء کو شروع سے یہ بات بالکل کلیئر ہے کہ دین میں سب سے زیادہ فضیلت کس چیز کی ہے. آپ جا کے دیکھیے گا اصول کافی میں پہلا باب کیا ہے، کتاب العقل والجہل. دوسرا باب کیا ہے، یا توحید ہے یا فضائل علم ہے، ٹھیک ہے. یہ بات ہمارے علماء کو شروع سے ہی پتا ہے کہ اصل فضیلت کس بات کی ہے. عبادات وغیرہ جتنے بھی ہیں نا وہ جلد 2, 3, 4 میں آتی ہیں. اصول کافی کا جو پہلا والیوم ہے وہ کتاب العقل والجہل ہے یا باب فضائل علم ہے، فضائل قرآن ہے، یہ ہے بگننگ. اس جگہ کو اگر اگنور کر دیا تو آپ جتنا بھی لے کے چلتے رہیے شریعت اور یہ، وہ کوئی اتنا خاص وہ نہیں ہے، ہو سکتا ہے وہ آپ کو عذاب سے بچا دے، لیکن جو کمال انسانیت ہے وہ ہرگز نہیں حاصل ہونے والا، ٹھیک. تو قرآن کریم نے جیسا کہ ہمارے علماء بھی بیان کرتے ہیں، تفاسیر میں بھی موجود ہے کہ خدا نے ایک گروہ کا خاص طور سے ذکر کیا ہے، اولو الالباب. اور ان اولو الالباب کو صاحبان عقل و خرد کے نام سے پہچانا جاتا ہے، ٹھیک ہے. یعنی کہ جیسے مختلف گروپس ہیں، یہ صاحبان تقویٰ ہیں، اہل ایمان ہیں، اہل یقین ہیں، اچھے اس میں. تو اسی طریقے سے قرآن کی آیتوں میں اولو الالباب باقاعدہ ایک گروپ کی حیثیت سے ان کا ذکر ہے، اور کم از کم 6-7 مقامات پر تفصیل سے ذکر ہے، تفصیلاً ذکر ہے. اور اس کے معنی میں پہلے بھی بتا چکا ہوں، آپ کو ذہن میں ہی ہوں گے، لب یعنی کسی چیز کا مغز، گودہ اس کا جوہر. ٹھیک ہے، یہ جیسے میں نے ایک مثال وہ بھی دی تھی، وہ ایگزیکٹ میننگ نہیں ہے لیکن سمجھانے کے لیے کہ جیسے بالائل جو اس کی کریم ہے. تو لب یہ اول الالباب وہ صاحبان ہیں کہ جو انسانیت کے، یعنی جو صاحبان مغز ہیں، خالی چھلکا نہیں رکھتے، ان کے اندر سٹف ہے، مغز ہے، گودہ ہے، یا جو انسانیت کی کریم ہے. اور سورہ عنکبوت کی بھی آیتوں میں ایک جگہ بڑی عجیب بات ہے کہ جو آیتیں ہم نے نازل کی ہیں یہ اہل علم یا اولو الالباب کے سینوں میں موجود ہیں. جو آیتیں ہم نازل کرتے ہیں یہ ان کے سینوں میں موجود ہیں، اس لیے جیسے ہی وہ ہماری آیتوں کو سنتے ہیں فوراً تصدیق کرتے ہیں بغیر کسی ایک لمحہ دیر لگائے ہوئے. یعنی کہ یہ جو ریب، شک، تردد، سچ، جھوٹ، یہ سب کس کو لاحق ہوتا ہے؟ یہ سب جہلا اور کفار و مشرکین کی صفات ہیں. یعنی ابھی یہ ظاہراً ہو سکتا ہے کہ اسلام اور اس کے دائرے میں نہ ہو، لیکن یہ سنیں گے اور تصدیق کریں گے. کیوں؟ اس لیے کہ یہ آیتیں ان کے سینوں میں ہیں. تو انسان کی جو عقل ہے، جو لب ہے، جو واقعاً اگر مغز والے لوگ ہیں تو وہ اس کوالٹی کی وجہ سے انہیں حقیقت تک پہنچے ہوئے. قرآن کیا ہے؟ حقیقت کا بیان ہے. تو جب وہ آیات حقیقت اترتی ہیں تو ان کے دل سے گواہی آتی ہے کہ یہ سچ ہے، یہ اولو الالباب ہیں، ٹھیک ہے، یہ صاحبان لب ہیں. اب ان کے بارے میں جب قرآن نے فضائل بیان کیے ہیں تب آپ دیکھیے کہ کس قسم کے فضائل ہیں، ان کی کیا کوالٹیز بیان کی گئی ہے. ٹھیک ہے، یعنی یہ وہ اولو الالباب والی جو لائن ہے یہ آپ کو کہاں لے جائے گی؟ حقیقی عقل تک لے جائے گی، عقل حقیقی تک پہنچائے گی یہ لائن اولو الالباب والی. ان فی خلق السماوات والارض واختلاف اللیل والنہار لآیات لأولی الالباب. بے شک آسمانوں اور زمین کے خلق کرنے میں، ان کی خلقت میں، واختلاف اللیل والنہار، اور رات اور دن کے اختلاف یعنی ان کے آگے پیچھے آنے جانے میں، یقیناً آیات ہیں اولی الالباب کے لیے. میں نے خدا کیا کہنا چاہ رہا ہے کہ یہ پورا نظام میں نے بنایا ہی عقل مندوں کے لیے. وہی، اور عقل مندوں سے ابھی ہم عقل کی تعریف پہ نہیں آ رہے ہیں، ٹھیک ہے، عقل کی تعریف ہم ایکسپلور کرنا چاہ رہے ہیں، انفیکٹ انہی سب چیزوں سے سمجھ میں آئے گی. یعنی عقل کو ہم یہ نہیں قبول کر رہے کہ عقل فقط ریزننگ پاور کا نام ہے، عقل فقط تھنکنگ کیپیبلٹی کا نام ہے. ہم یہ مے بی پارٹ آف عقل لیکن اٹ از ناٹ دا کمپلیٹ ڈیفینیشن آف عقل. تو عقل مند گروہ کے نام سے قرآن ہم کو معرف کرا رہا ہے، پہچانوا رہا ہے اولی الالباب. تو سب سے پہلی چیز کیا ہے اولی الالباب کے لیے؟ کون سی چیز ان کو اٹریکٹ کرتی ہے؟ آیات آفاقی، آسمانوں اور زمین کی خلقت، اس یہ پورا نظام ارتھ میں جو سسٹم چل رہا ہے، اتنا ہی کافی ہے. ٹھیک ہے، قرآن نے اس سے زیادہ تفصیل نہیں دی. اب ان کی اور کوالٹیز دیکھیں. الذین، یہ کون لوگ ہیں؟ یذکرون اللہ، جو یاد کرتے ہیں، ذکر کرتے ہیں اللہ کو، قیاماً کھڑے ہوئے، وقعوداً بیٹھے ہوئے، وعلی جنوبہم اور اپنے پہلوؤں کے بل، جنب پہلو کو کہتے ہیں، علی جنوبہم اپنے پہلوؤں کے بل یعنی لیٹے ہوئے. تو چاہے وہ حالت، جب حالت قیام کا کیا مطلب ہے؟ اپنی زندگی میں جب آپ عمل کر رہے ہیں آپ حالت قیام میں، ٹھیک ہے، آپ اس کے بعد آ کے مثال کے طور پر کسی ریلیکسیشن کنڈیشن میں آ گئے، اپنے گھر میں آ گئے، فیملی میں آ گئے، قعود کی حالت میں آپ آ گئے، بیٹھے ہوئے ہو گئے، اور جنب علی جنوبہم جب آپ نیند کے آرام کی حالت میں، تو چاہے وہ اپنی زندگی میں ہوں، عمل کر رہے ہوں، یعنی ہمارے اس میں جاب کر رہے ہوں، بزنس کر رہے ہوں، معاشرے میں کوئی کام کر رہے ہوں، اپنی فیملی میں ہوں یا آرام کر رہا ہوں، کسی حالت میں ذکر خدا ان سے جدا نہیں ہوتا. یعنی نہیں، جب ایک چیز آپ کی ذات میں ہوتی ہے نا اور آپ کے اوپر مسلط ہوتی ہے تب یہ حالت ہوتی ہے. آپ کے دل میں ہے اور آپ کے اوپر اس کا اثر ہے. ٹھیک ہے، ایک یہ کوالٹی ان کی، اول الالباب کی یہ کوالٹی. وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ، دوسری کوالٹی کیا ہے؟ کہ یہ تفکر کرتے رہتے ہیں، یعنی یہ ان کی ہیبٹ ہے. یتفکرون یعنی یہ نہیں کہ انہوں نے تفکر کیا، بلکہ وہ تفکر کرتے رہتے ہیں. کس میں؟ آسمان اور زمین کی خلقت میں. نتیجہ کیا دیتے ہیں؟ کیونکہ اصل چیز نتیجہ ہے تفکر کے بعد. تفکر کرنا کمال نہیں ہے. اگر اتنا زیادہ غور و فکر کرنے کے بعد کوئی احمق یہ کہے کہ کوئی خدا نہیں ہے، تو اس سے تو وہ جاہل بہتر ہے کہ جس نے کچھ نہیں سوچا یا کوئی تفکر نہیں کیا، اس سے بہتر تو وہ ہے. یہ اولو الالباب کیا نتیجہ دیتے ہیں؟ ربنا ما خلقت هذا باطلا، اے ہمارے رب تو نے اس کو باطل نہیں پیدا کیا ہے. باطل نہیں پیدا کرنے کا کیا مطلب؟ یعنی نہیں، اس میں بہت ایک خاص بات ہے. باطل جو چیز ہوتی ہے وہ واہی و بیہودہ ہوتی ہے، بے مقصد ہوتی ہے. اس کو تو نے باطل خلق نہیں کیا، یعنی اس کا ایک مقصد ہے، اس کی ایک ڈیسٹینی ہے، اس کا ایک انجام ہے جس کی طرف یہ پورا نظام بڑھ رہا ہے. یہ ہے عقل. آپ کو سمجھ میں آ رہا ہے عقل کیا ہے؟ کہ جب اس نظام زندگی کو دیکھے تو تفکر عقل کا حصہ ہے یا تفکر خود عقل ہے؟ تفکر عقل کا حصہ ہے، کمپوننٹ ہے، نہ کہ عقل ہے. اور اس سے پہلے عقل کا کمپوننٹ کون سا ہے؟ تذکر. اب آپ کو عقل کے اجزاء سمجھ میں آ رہے ہیں، یعنی کون کون سے کمپوننٹس ہوں تو انسان عقل بنتا ہے. بات واضح ہو رہی ہے؟ یعنی وہ عالم ہے، سب سے پہلے کس چیز کے عالم ہے؟ زندگی کے عالم ہے. مدرسے والے عالم نہیں ہیں جو اصطلاحات رٹ کے بیٹھے ہوئے ہیں. اسی لیے آپ دیکھیں کہ اصطلاحات رٹنے والے نہیں ہوتے اس مقام پہ، زندگی کے عالم ہیں، آسمانوں اور زمین کی خلقت اور وہ سب. ان کی پہلی کوالٹی کیا ہے؟ الذین یذکرون اللہ قیاما وقعودا. سب سے پہلی چیز ہے دائمی تذکر، عقل کا پہلا کمپوننٹ. یعنی جو اپنی زندگی میں کسی لمحے میں خدا کو بھول جائے، جتنی دیر کے لیے خدا کو بھولے گا اتنی دیر کے لیے عقل نہیں ہے. ٹھیک، پہلا کمپوننٹ تذکر الہی، دوسرا کمپوننٹ تفکر. تفکر کے بعد تیسری بات نتیجہ تفکر کا، وہ نتیجہ کیا ہے؟ کہ زندگی میں غور کرے تو مقصد کو دیکھے. ربنا ما خلقت هذا باطلا، اے ہمارے رب یہ باطل ہرگز نہیں ہے، مقصد ہے، یہ حق ہے. اور جو چیز حق ہوتی ہے وہ ایک ڈیسٹینی رکھتی ہے، وہ ایک گول رکھتی ہے، ایم رکھتی ہے، آبجیکٹو رکھتی ہے، بےہودہ نہیں ہوتی، خرافات نہیں ہوتی. سبحانک فقنا عذاب النار، تیری ذات پاک ہے ہر شرک سے، ہر شباہت سے تو لائق تسبیح ہے. فقنا، پس ہم کو حفاظت کر لے، ہم کو بچا لے، عذاب النار، آگ کے عذاب سے. اس کا کیا مطلب ہوا؟ یہ جملہ کہاں سے آ گیا؟ آگ کہاں سے آ گئی بیچ میں؟ کیسے؟
جب عقل عاقل ہو گئے تو سمجھ میں آ گیا کہ جو نہیں ہے ان سے دور.
یعنی اگر زندگی کے مقصد سے اپنے کو ہٹا لیا، ہٹ گئے، جو اس کی پیدائش کا مقصد ہے، جو اس کی خلقت کا مقصد ہے، اگر اپنے آپ کو اس خلقت سے الائنڈ نہیں کیا تو دین واٹ وی ہیو ٹو فیس ان دا اینڈ؟ نار. اس بات کو ریا. پھر یہ آخری جو بات ہے، اب آپ اس پہ غور کر رہے ہیں کہ جو پہلی بات تھی ذکر، تفکر، مقصد ڈھونڈنا، آخری جو جملہ ہے سبحانک فقنا عذاب النار، اس جملے کے اندر اس کی ترکیب میں فرق ہے. یہ کون سا جملہ ہے؟ یہ دعائیہ جملہ ہے. اس سے پہلے دعا نہیں تھی، اس سے پہلے دعا نہیں تھی. یعنی کہ اس بات کو سمجھنا کہ اس مقصد سے الائن ہونا، آگ سے بچنا، جہالت کی راہ کو چھوڑنا میرے اپنے بس کی بات نہیں ہے، جب تک خدا نہ بچائے، جب تک خدا رحم نہ کرے، جب تک خدا ہاتھ نہ پکڑے. آئی بات سمجھ میں؟ یہ ہیں، یہ اس کو کہتے ہیں عقل. جس انسان کی ذات، اور پھر اس سے ایک بات ہم کو کیا سمجھ میں آ رہی ہے کہ عقل، اب جو یہ تمام کمپوننٹس آ رہے ہیں سامنے، یعنی تذکر، تفکر، اس کے بعد مقصد کو پڑھنا، ریڈ کرنا، پھر مقصد کو ریڈ کرنے کے بعد جو مالک کل ہے اس کی بارگاہ میں جا کے اپنی کمزوری بیان کرنا، مدد مانگنا، دعا جس کو ہم کہتے ہیں، عقل کے چار کمپوننٹس ہمارے سامنے آئے. عقل خود کون ہے؟ یعنی یہ تو وہ چیزیں ہیں کہ جو اس کی ذات میں ظاہر ہو رہی ہیں. اب یہاں عمل بھی ہے، دوسری چیزیں بھی ہیں. تو اس سے آپ سمجھ رہے ہیں کہ انسان کی نفس کا اس مقام اور معیار پہ پہنچنا عقل کہلاتا ہے. عقل سوچنے کا نام نہیں، تفکر از ون پارٹ آف اٹ، تفکر اس کا ایک حصہ ہے، نہ کہ تفکر کا نام عقل ہے. بات واضح ہو رہی ہے نہیں؟ اور پھر اس کے بعد یہ دعا اور کنٹینیو کرتی ہے. اس کو پڑھا کریں، اس کو دیکھیے گا سورہ آل عمران کے اینڈ میں، قنوت میں پڑھا کریں ان دعاؤں کو، بہت خوبصورت ہے. مطلب ہاں، یہ رسول خدا ان آیتوں کی تلاوت کرتے تھے جب آپ نماز شب کے لیے بیدار ہوتے تھے. جب آپ رسول خدا نماز شب کے لیے بیدار ہوتے تھے تو آسمان کی طرف نظر کر کے اور یہ ان آیتوں کی تلاوت کرتے تھے. ان فی خلق السماوات والارض لآیات لأولی الالباب. اب میں ان دعائیہ کلمات کو پڑھتا ہوں کہ یہ عقل مندوں کی دعائیں، صحیح ہے، عاقل کی دعائیں. ربنا انک من تدخل النار فقد اخزیتہ. اے ہمارے رب، جس کو تو نے آگ میں داخل کر دیا، بس یقیناً اس کو ذلیل کیا. آگ میں داخل ہونے والا ہی ذلیل ہے، ٹھیک ہے؟ یعنی کہ جس کے نصیب میں آگ ہے، حقیقی ذلیل وہ ہے. وما للظالمین من انصار. اور جو ظالمین ہیں ان کا کوئی مددگار نہیں ہے. اب یہاں ظالمین سے کون مراد ہے؟ کون ظالم ہے؟ یعنی آیت کا سیاق ہم کو کچھ سمجھا رہا ہے نا. وہ تو ٹھیک ہے، جنرل معنی تو ٹھیک ہے، لیکن آیتوں کا جو سلسلہ چل رہا ہے اس کانٹیکسٹ میں ظالم کون سمجھ میں آ رہا ہے؟ ہاں، اس میں مین انگریڈینٹ کیا ہے ظلم کا؟ کون سا انگریڈینٹ مین ہے جو انسان کو ظالم بنا دیتا ہے؟ ان چاروں کو دہرائیں اپنے دماغ میں، جو تین چار باتیں ہم نے کی، آپ کو خود سمجھ میں آ جائے گا. نہیں نہیں، یہ جو چار باتیں ہم نے کی، ہم آیت کے کم کریں، آیت کے ذیل میں اس کو سوچیں. جو زندگی کو باطل قرار دیتے ہیں، یہ ہیں اصل ظالم، یہ ہیں اصل ظالم، ٹھیک ہے؟ جو یا علمی یا عملی طور پر زندگی کے مقصدیت سے انکار کر دیتے ہیں، اصل ظالم یہ ہے. وما للظالمین من انصار. اور یہ ظالمین کے لیے کوئی مددگاروں میں سے کوئی نہیں ہے، کوئی ہیلپ کرنے والا نہیں ہے ان کی، بات واضح بھی. تو اس کو آگے دیکھیے گا کہ یعنی کہ اس کا ان دعاؤں کا یا ان دعائیہ کلمات کا کیا مقصد ہے. بات ہم روک دیں یا ٹائم ہو گیا، ایک گھنٹہ ہو گیا تقریبا، ایک گھنٹہ ہو گیا جی. کیا وہ ہے نا، اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور، وہاں ظلمات اور نور کا لفظ ہے کہ اگر کوئی ولایت خدا میں چلا جائے لیکن وہ ایمان ہے، ٹھیک ہے، یہ ہائر لیول ہے. یعنی یہ جو اولو الالباب کا لیول ہے یہ ایمان والوں، نارمل ایمان والوں سے، ایون جو ظاہراً تقوی والوں سے بھی بہت بلند ہے. یہ تقریباً درجہ عصمت ہے، یعنی یہ جو اولو الالباب کا جو درجہ ہے نا یہ تقریباً ملحق ہے درجہ عصمت، معصومین کے درجے سے اٹیچڈ ہے یہ. یعنی کہ جن کو خدا نے کریم آف ہیومینٹی قرار دیا ہے، جن کو صاحبان لب قرار دیا ہے، مغز والا قرار دیا ہے، خالی نہیں ہے، ایمٹی نہیں ہے، اپنے اندر مغز رکھتے ہیں، تو یہ درجہ جو ہے نا یہ اتنا بلند ہے. اس سے میں آپ کی خدمت میں یہی بات عرض کرنا چاہ رہا ہوں کہ اس سے آپ مقام عقل پہچانیں. اور ہم جو عقل کے نام پر سب سے بڑا ظلم کیا کرتے ہیں کہ عقل کو خالی سوچنے سمجھنے کی صلاحیت قرار دیتے ہیں. ایک آیت میں اور آپ کے سامنے پڑھ دیتا ہوں
جی. اس کی جو اس کے بعد والی ہے، اللہ ضائع نہیں کرتا کسی عامل کے عمل کو.
جی وہ آگے جا کے
تو عمل کی بات یہاں پر انڈرسٹوڈ ہے کہ جب یہ سب
ہوگا تو عمل بالکل آئے گا. ابھی یہ خوب سب خود ہی سمجھ میں آ جائے گا، ابھی جب یہ اولو الالباب والی آیتیں پڑھ لیں گے نا، ابھی ہمیں خود ہی یہ سب باتیں سمجھ میں آ جائیں گی. اب یہ دو آیتیں ہم دیکھ لیتے ہیں سورہ زمر کی. سورہ زمر میں تین چار مرتبہ اولو الالباب کا ذکر آیا ہے، ٹھیک ہے. اچھا سورہ زمر ایک لحاظ سے بڑی بہت، یعنی جو قرآن کریم کی کچھ آیتیں ہوتی ہیں، اگر آپ لوگ چاہیں گے نا کہ انشاءاللہ بعد میں، تو ہم یا سورہ احزاب سے سورہ فات تک یا سورہ زمر سے سورہ احقاف تک کی تفسیر ایک اس میں لے کے چل سکتے ہیں، کیونکہ یہ بہت ہی خوبصورت مطالب ہیں اس میں اور کنیکٹڈ ہیں. یعنی ایک تو حوامی میں سبع، بہرحال آیت نمبر 8 وَإِذَا مَسَّ الْإِنسَانَ ضُرٌّ، جب انسان کو کوئی تکلیف چھو جاتی ہے، دَعَا رَبَّهُ مُنِيبًا إِلَيْهِ، تو کیا کرنا شروع کر دیتا ہے، اپنے رب کو پکارنا شروع کر دیتا ہے. اور دعا، ٹھیک ہے، یہاں دعا کا لفظ ہے، سوال نہیں ہے. میں امید کرتا ہوں کہ اب دعا سوال کے فرق سمجھتے ہیں کہ دعا کا مطلب ہے کہ بالکل کلوزنس کے ساتھ، بالکل دل کی گہرائی کے ساتھ. دعا ربہو، دعا کرنے لگتا ہے، پکارنے لگتا ہے، منیبن الیہ، بالکل متوجہ ہو کے، یعنی بالکل اللہ کی طرف اپنی توجہ کو خالص کر کے اور خدا کو پکار رہا ہوتا ہے. ثم اذا خوله، پھر جب خدا کیا کرتا ہے، خوله نعمتا منه، اور جب خدا جو ہے اس کو اپنی پاس سے ایک نعمت عطا کر دیتا ہے، یعنی کہ اس برائی اور تکلیف والی حالت کو ہٹا کے نعمت دے دیتا ہے. نسی ما کان یدعو الیہ من قبل، وہ جو بھی سب پچھلے یا اللہ میں تیرا بندہ ہوں اور یہ وہ سب بھول گیا، جو پہلے جتنی دعائیں کر رہا تھا، جو اللہ کو پکار رہا تھا، سب بھول گیا، نسیان، سب فراموش ہو گیا. وَجَعَلَ لِلَّهِ أَنْدَادًا، اور اس جگہ پہ پہنچ گیا کہ خدا کے ساتھ برابر اور شریک قرار دینے لگا. یہ برابر اور شریک قرار دینے میں یہاں سب سے پہلے کون سی چیز آتی ہے، کون سی چیز ہے ند کے طور پر، جو برابر کے طور پر جو سب سے پہلے سامنے آتی ہے؟ بہت اہم بات ہے، اس لیے میں یہاں رکنا چاہ رہا ہوں. ہاں، انما اوتیتہ علی علم عندی، یہ سب سے بڑی مصیبت ہے، جو جیسے ہی نعمت یعنی تکلیف نعمت سے بدلتی ہے، تو ہاں یہ جو مجھے ملا یہ میرے علم کی بنیاد پہ ملا ہے، اور یہ کیا ہے، یہ ند ہے، یعنی یہ شریک قرار دینا ہے خدا کا، اپنے علم کو خدا کے برابر قرار دینا. وہ بھول گیا ابھی جو مانگ رہا تھا، اے خدا میری مشکل کو آسان کر دیں، میری پرابلم سالو کر دیں، وہ بھول گیا، کہہ رہا ہے نما اوتی تو علا. تو فوراً جو بات آئی قانون جی ہاں، وَجَعَلَ لِلَّهِ أَنْدَادًا، یعنی اس کے اور بھی موارد ہو سکتے ہیں لیکن نمبر ون یہ پرابلم ہے جو بطور شرک ہے. لِيُضِلَّ عَنْ سَبِيلِهِ، تاکہ وہ جو ند ہے یعنی وہ جس کو اس نے شریک قرار دیا، وہ کیا کرے گا، وہ اسے سبیل خدا سے گمراہ کر کے کہیں اور لے جائے گا. قُلْ تَمَتَّعْ بِكُفْرِكَ قَلِيلًا، اے پیغمبر تم ایسے لوگوں سے کہہ لو کہ تم اپنے کفر کا تھوڑا سا فائدہ اٹھا لو، کہ تم یہ انکار و کفر کر کے چاہتے ہو کہ میں کچھ اضافی مزے اٹھا لوں، کر لو. انک من اصحاب النار، بے شک تم اصحاب نار میں سے ہو. ٹھیک ہے، ام من ہوا، اب ان کے مقابلے میں اولو الالباب ہیں. میں نے یہ آیت کیوں پڑھی، تاکہ آپ کو یہ سمجھ میں آ جائے کہ اولو الالباب کے مقابلے میں، انہیں عاقل کے مقابلے میں جاہل کون سے لوگ ہیں. ٹھیک ہے، جہل بالمقابلے عقل آپ کو سمجھ میں آئے، اس لیے میں نے یہ آیت پڑھی تھی. اب اس کے بعد والی آیت ہے، ام من ہوا قانتن، کیا وہ شخص کہ جو قانت کسے کہتے ہیں، فرما بردار، اطاعت گزار، آنا اللیل ساجدن وقائمن، کہ وہ کیا کرتا ہے، خدا کی طرف رجوع کرتا ہے رات کی گھڑیوں میں، کبھی حالت سجدے میں ہوتا ہے، کبھی حالت قیام میں ہوتا ہے. یحذر الآخرت، آخرت کا ڈر رکھتا ہے. حذر کہتے ہیں باقاعدہ تھریٹ کو، ٹھیک ہے، خوف نہیں ہے، حذر ہے. یعنی حذر کا مطلب ہے کہ جیسے ایک چیز آئے گی مجھے ہٹ کر دے گی، اور آپ اپنا گارڈ لیتے ہیں، شیل لیتے ہیں، پروٹیکٹ کرتے ہیں، یہ آپ محظور ہیں اس سے. ٹھیک ہے، خوف کے مطلب ہمیشہ یہ نہیں ہوتا کہ آپ وہ ذرا بکتر پہن کے بیٹھے رہیں یا ہتھیار لے کے بیٹھے رہیں، لیکن جس سے آپ کو حذر ہے تو آپ ہمیشہ آن گارڈ رہتے ہیں اور اپنے آپ کو پروٹیکٹڈ رکھتے ہیں. یحذر الآخرت ویرجو رحمت ربہ، اور اپنے رب کی امیدوار رہتے ہیں ہمیشہ رحمت کے. قل هل يستوي الذين يعلمون والذين لا يعلمون، اے پیغمبر کہہ دو، اب یہ یہاں کے معاشرے پر کے حوالے سے یہاں کی اقدار پر سب سے بڑی ضرب ہے یہ والی، یہ والا فقرہ. اے پیغمبر تم یہ کہہ دو کہ کیا وہ لوگ کہ جو عالم ہیں اور علم رکھتے ہیں، اور وہ لوگ جو لا علم ہیں، کبھی بھی ایک سطح پر، ایک لیول پر ہو سکتے ہیں؟ بات ابھی کس کی ہو رہی ہے، عالم کی ہو رہی ہے. جو عالم ہیں اور جو لا علم ہیں، کبھی بھی برابر ہو سکتے ہیں؟ ہرگز ہرگز نہیں ہو سکتے. انما یتذکر اولو الالباب، بے شک اس سے تذکر حاصل کرنے والے لوگ کون ہیں، اولو الالباب. تو اولو الالباب یعنی یہاں بھی آپ کو جو صاحبان عقل ہیں ان کی کیا مثال سامنے آ رہی ہے، کہ آخرت کا خوف، آخرت کا خوف، وہی جو ہم نے آل عمران میں پڑھا، ہمیں آگ کے عذاب سے بچا لے. یرجو رحمت ربہ، اور اس سے پہلے اب دیکھیں عمل کی بات، عمل میں سب سے پہلے کس چیز کو بیان کیا ہے، عمل میں سب سے پہلے کون سی چیز آئی ہے؟ بس یہاں پہ بات روکتے ہیں، کہاں سے آیت شروع ہو رہی تھی، ام من ہوا، پڑھیں، قانتن آنا اللیل ساجدن وقائمن. عمل میں سب سے پہلے کس کا ذکر ہے، رات، رات کی گھڑیوں میں سجدے اور قیام کا ذکر ہے. یہ عقل مندوں کی نشانی ہے، یعنی یہ ساری نماز واجبات بہت سارے لوگ پڑھ رہے ہوتے ہیں، اور obviously کہ ہر نماز شب پڑھنے والا اولو الالباب میں نہیں شامل ہوتا ہے، تو اس کے بعد اور بھی باتیں ہیں. لیکن پہلی بات کیا کہیے؟ رات کی گھڑیوں میں سجدہ اور قیام. سورہ مزمل میں بھی آپ کو یاد ہے، یا ایوہ المزمل، پہلی بات کیا کی ہے؟ قم اللیل، رات میں قیام کرو. تو آپ کو سمجھ میں آ رہی ہے عقل کسے کہتے ہیں؟ عقل کا مطلب سوچنا نہیں ہے، عاقل ہونا یعنی انسان کا اس لیول تک، ہائیسٹ لیول جو ہے ہیومینٹی کا، اس وزڈم تک پہنچنا عقل مند ہونا ہے. اور یہ تمام چیزیں اس میں موجود ہیں. کیا انسان ہے نا، اولو الالباب تو ظاہر ہے کہ ایک فرد، دو فرد یا ایک گروپ. لیکن آپ کو بات یہ سمجھ میں آ رہی ہے نا کہ عاقل ہونے میں یہ اب عمل بھی آ گیا، رات کا قیام بھی آ گیا، مناجات بھی آ گئی، تذکر بھی آ گیا، تفکر بھی آ گیا، آیات آفاقی میں غور و فکر بھی آ گیا. یعنی جس میں یہ تمام کوالٹیز پائی جاتی ہیں اس معیار پر، وہ انسان عاقل ہے. اور اس کے مقابلے میں جاہل کون ہے؟ پچھلی آیت میں جو کیا کم پڑھا لکھا ہے، کم پڑھے لکھے کی بات نہیں ہو رہی یہاں پہ. کون ہے جاہل؟ کہ جو یعنی کہ جب یعنی پہلی اس کی کوالٹی کیا ہے جاہل کی، حقیقی جاہل کی؟ مطلبی انسان ہے، مطلبی انسان ہے، سیلفش ہے. کہ اپنے اوپر پرابلم آئی تو خدا کے آگے ہاتھ پیر جوڑنا شروع ہو گئے، اس کے بعد پرابلم سالو ہو گئی تو بھول گئے. پہلی کوالٹی نسیہ ہے نا، نسیان ہے، بھول گئے کس سے دعائیں مانگ رہے تھے، کس سے، وہ سب گیا. اور دوسری صفت کیا ہے اس جاہل کی؟ جعل للہ اندادن، دوسروں کو خدا کے ساتھ شریک کرنا شروع کر دیا. تو آپ کو سمجھ میں آ رہا ہے، نہ جاہل وہ ہے جو ہم سمجھتے ہیں، نہ عاقل وہ ہے کہ جو تعریف ہم بیان کرتے ہیں. بالکل. یعنی کہ آپ اگر دوسری چیز کو، کیونکہ اس کا جواب یہ کہ خالی گارڈ نہیں بلکہ اندھیرے کو دور کرنے کا طریقہ کیا ہے؟ روشنی کو لے کر آنا. تو خدا نے پہلے اندھیرا بتایا، پھر روشنی بتائی. یعنی آپ اندھیرے کو، اندھیرے سے لڑ کے تو نہیں دور کر سکتے کہ آپ کہیں کہ میں اندھیرے پہ فائرنگ کروں تو بھاگ جائے گا، یا اس پہ تلوار چلاؤں تو کہیں نکل جائے گا، ایسا تو نہیں ہے نا. اندھیرے کو دور کرنے کا صرف ایک طریقہ ہے کہ اس جگہ پر آپ روشنی کریں. اس کے علاوہ تو اندھیرا کسی اور طریقے سے دور نہیں ہوتا. تو اگر جہالت کا اندھیرا ہے تو اس کی جگہ علم اور عقل کا نور روشن کرنا پڑے گا.
اچھا، اس کو یہ بھی کہہ سکتے ہیں معرفت کے درجات الگ الگ ہیں، تو یہ جو عقل کا ہے یہ اولو الالباب کا، یہ معرفت کا.
ہاں، لیکن آپ معرفت کیا سمجھ رہے ہیں؟ پہلے یہ بات ہے نا. یعنی معرفت سے مراد اگر آپ کا خالی ایک ریالٹی کو صحیح صحیح سمجھ لینا ہے تو یہ درجہ کافی نیچے ہے، یہ بگنر لیول ہے. اسی لیے امام علی علیہ السلام نے فرمایا کہ اول الدین معرفت اللہ، دین کا کمال معرفت خدا کو نہیں قرار دیا، دین کی ابتدا معرفت الہی ہے، یہاں سے شروع ہوتی ہے بات. لیکن اب جو ہم اولو الالباب کے بارے میں غور و فکر کر رہے ہیں تو اس سے ہم کو یہ سمجھ میں آ رہا ہے کہ اولو الالباب یعنی جو حقیقی عاقل افراد ہیں، وہ لوگ ہیں کہ جو علم، معرفت، عمل، ذات کی مضبوطی ہر اعتبار سے ایک کوالٹی رکھتے ہیں. یہ انسان عاقل ہے. اور ابھی میں آپ کو اگلی دفعہ نا انشاءاللہ اولو الالباب کی آیتیں، اور پھر اس کے بعد ایک حدیث ہے بہت زبردست جس کی امام خمینی نے پوری تفسیر میں پوری کتاب لکھی ہے، اور وہ امام صادق علیہ السلام کی حدیث ہے، حدیث جنود عقل و جہل. اس پہ امام خمینی کی پوری کتاب ہے، ٹھیک ہے، 250 صفحات کی. کہ امام صادق علیہ السلام کے سامنے یہ عقل کی بحث بھی تھی، تو آپ نے کہا تھا کہ عقل کو سمجھو کیا ہے، عقل کی تعریف بیان کی ہے، اور عقل کی تعریف بیان کرنے کے بعد کہا ہے کہ خدا نے عقل کے 75 وزیر قرار دیے ہیں اور جہل کے 75 وزیر قرار دیے ہیں، یعنی عقل بادشاہ ہے، اس سے اب یوں سمجھے عقل از دا کنگ، اور اس کے 75 وزیر ہیں، اگر یہ 75 وزیر اپنا کام صحیح انجام دیتے ہیں تو یہ کنگ اپنی جگہ پہ سیٹ پہ بیٹھا رہے گا اور انسان عاقل ہو جائے گا، لیکن اگر ان وزیروں میں کوئی خرابی ہو گئی، وہ ادھر ادھر ہو گئے، یا ان کی جگہ جہل کے وزیروں نے لے لی، تو پھر جہالت حاکم ہونا شروع ہو جائے گی۔ تو وہ حدیث انشاءاللہ پھر میں آپ لوگوں کو سناؤں گا، اس کی تھوڑی تشریح اور تفسیر میں سے، وہ بہت زبردست حدیث ہے، اس میں عقل کی تعریف بھی آپ کو اور بہت اچھے طریقے سے سمجھ میں آئے گی، اور عقل کا حقیقی جو معنی ہے نا وہ بھی آپ کو سمجھ میں آئے گا کہ عقل ہے کیا، کس کو کہتے ہیں، اور خود یہ نہیں کہ یہ کوئی مذاق نہیں ہے کہ ہر سمجھے کہ ہم نے قرآن اس لیے نازل کیا ہے تاکہ تم عاقل ہو جاؤ، تو ہم کہیں ہم تو بہت بڑے عقل مند ویسے ہی ہیں، ہمیں تو اتنا یہ آتا ہے، ہم تو اتنے آئی ٹی کے پروگرام بنا لیتے ہیں، ہم تو اتنی مشینیں بنا لیتے ہیں، ہم اتنی پرابلم سالو کر لیتے ہیں، ہم سے بڑا عقل مند کون ہو سکتا ہے۔ تو یہ والی بات جو ہے نا وہ ہمیں صحیح سے سمجھ میں آ جائے کہ جب خدا کہہ رہا ہے لعلکم تعقلون، تو خدا اس عاقل ہونے کو ڈیفائن بھی کر رہا ہے کہ وہ کون سا عاقل ہونا ہے کہ جس جو ہم تم سے ایکسپیکٹ کرتے ہیں۔ ٹھیک ہے، اللہم صل علی محمد وعلی